समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, विश्वभर कोरोना भाइरसको प्रकोप बढ़दै जाँदा यसले तीव्र गतिमा महामारीको रूप लिँदै गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ठहर गरेको छ। नेपालमा अहिलेसम्म स्थिति नियन्त्रणमा रहे पनि सतर्कता र होशियारी अपनाउनु पर्ने नितान्त आवश्यकता छ। कोरोनाको उद्गम स्थल चीनको वुहान प्रान्तमा त्यहाँको सरकारले क्रमशः स्थिति नियन्त्रणमा लिइरहँदा यूरोप, अमेरिका र खाड़ी मुलुकहरूमा स्थिति अत्यन्त चिन्ताजनक हुँदै गएको छ। यता नेपालमा कोरोना भाइरसको प्रभाव नियन्त्रण गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर ऐक्यबद्धता जनाएका छन्। राष्ट्रिय संकल्पका साथ सबै राजनीतिक शक्तिको संयुक्त प्रयासबाटै हामी कोरोनाको प्रकोपबाट मुक्त हुन सक्दछौ, तर होशियारी जरूरी छ। एकताकै कुरा गर्दा विभिन्न खेमामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी अब पुनः एक भएको छ। भविष्यमा नफुट्ने संकल्पका साथ नेताहरूले वैकल्पिक राजनैतिक शक्तिका रूपमा राप्रपालाई स्थापित गर्ने भनी गीतालाई साक्षी राखेर रा कसम खाएको दृश्य यतिखेर आम संचार माध्यमहरूमा हुबहु आएका छन्। अन्तर्संवादमा हामी एकीकृत राप्रपाका एकजना प्रभावशाली नेता एवं पूर्व मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार।
अब राप्रपाको एकताको चर्चा निकै चलेको छ, यो गीता नै छोएर चाहिँ कसम खानुपर्ने अवस्था चाहिँ किन आयो होला डाक्टर साहब?
होइन, अब कार्यकर्ताहरूमा एकता अहिले त भयो, फेरि अब हाम्रो त हेर्नुहोस् राष्ट्रिय प्रजातन्त्र पार्टीको यथार्थता के भन्नुपर्छ भने हामी त धेरै पटक टुटफुट त भएको छ।
हजुर,
हुन त टुटफुट अरू पार्टीहरूको पनि भएको छ, तर अरूहरूको भन्दा हाम्रो धेरै भएको छ। त्यसकारण अब यो बेलामा फेरि अहिले जुटे, फेरि कुनै कारणवश कुनै तरिकाले के कुनै घटनाक्रमले फेरि फुट्न नआओस् भन्ने चाहिँ फुट नआओस् भन्ने त्यो कार्यकर्ताहरू जो यो पार्टीप्रति प्रतिबद्ध छन्, जसले यसको यसलाई अगाडि बढेको देख्न चाहन्छन्, उहाँहरूको त्यो शङ्का चाहिँ छ तपाईँको। त्यस कारण त्यो शङ्का निवारणको लागि एउटा अभिव्यक्ति गर्ने, त्यस्तो हुँदैन भन्ने हुँदैन भन्ने आश्वासन आश्वस्त गराउनको लागि त्यो कार्यकर्ताहरू चाहन्छन्। त्यही हो
हजुर। अब एकताकै प्रसंग चलिरहँदा सन्दर्भ चलिरहँदा केही पछिल्ला पुस्ताका नेताहरूले, राजेन्द्र लिङदेन जस्ता नेताहरूले भन्नुभयो कि यस अघि पनि राप्रपा निकै शक्तिशाली हुन सक्थ्यो, तर नेतृत्वमा सिद्धान्त भन्दा स्वार्थ बढ़ी प्रेरित भएको कारणले हामीले यो स्थिति भोग्नु पर्यो। राप्रपाले अन्य राजनैतिक शक्तिलाई विभिन्न तहका चुनावहरूमा निर्वाचनमा सहकार्य गर्यो, तर अर्को शक्तिले हामीले धन्यवादसम्म पनि दिइसकेको छैन। हामी आफै फुटेका छौं, आफू फुट्नु नै कमजोर हुनु हो भन्ने एउटा यो समीकरणको चाहिँ एउटा यसको निचोड निष्कर्ष निकालेको जस्तो देखियो। अहिले आवश्यकता किन पर्यो? अब यो यतिखेरको एकताले के सन्देश दिन खोजिरहेछ नेपाली जनतालाई?
अहिले हेर्नुहोस् देशमा देशको स्थिति अहिले हामीले हेर्दाखेरि है देशको स्थिति अहिले ठिक छैन। तपाईँको ठिक छैन यो मानेमा कि अहिले थाई सरकार छ, जनताबाट चुनेर आएको सरकार हो, त्यो आफ्नो ठाउँमा छ, तर दुई वर्षको क्रियाकलापले जनता निराश भएका छन्, जनतामा असन्तोष बढेको छ र मान्छेको मनमा के भने यो यत्रो सत्ता यत्रो हामीले विश्वास दिएको त्यसको दुरुपयोग गरेर आर्थिक अनियमितता अराजकता जुन किसिमबाट बढेर गएको छ त्यसको लागिको प्रयोग भइरहेको छ भन्ने मान्छेको मनमा आएको छ। अब यो यस्ता कुराहरू सत्तामा देखियो भने त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई चाहिँ चेतावनी दिने, त्यसको विरुद्ध जनताको आवाज उठाएर त्यसलाई लाइनमा लगाउने भन्छ नि, रेललाई लिकबाट बाहिर जान थोल्ने भनेदेखि लिकमा लगाउने, त्यो काम प्रतिपक्षको हो, प्रमुख प्रतिपक्षको हो। प्रमुख प्रतिपक्ष नेपालमा अहिले सशक्तै छ, उसको उपस्थिति संसदमा राम्रो उपस्थिति छ, तर पनि उहाँहरूले त्यो गर्न सक्नुभएको छैन। उहाँहरू बडो भलाद्मी भएर आफ्नै अन्तर्द्वन्दमा, तपाईँले भन्नुभयो हाम्रो पार्टीको कुरा मात्रै भन्नुभयो, उहाँहरू पनि आफ्नै अन्तर्द्वन्दमा अल्म लिएर बस्नुभएको छ। त्यसैले मलाई के लाग्छ भने यो यही स्थिति रह्यो भनेर भनेदेखि सत्ताको दुरुपयोग बढ्दै जाने, आर्थिक अनियमितता बढ्दै जाने र देश चाहिँ तपाईँको अराजकतातिर जाने बढेर जान्छ र प्रजातन्त्र भन्ने कुरा गर्ने तर प्रजातन्त्रको नाममा तपाईँको चाहिँ विकास नहुने र जनता असन्तोष हुँदै जाने स्थिति बढ्दै गयो भने त्यो देशमा अराजकता हुन्छ, इतिहासले हामीलाई यही भन्छ हेर्नुहोस्। त्यसकारण त्यो स्थिति नआओस् र एउटा जिम्मेवार राजनीतिक शक्तिको हैसियतले हामीहरूले टुक्रिएर आफ्नो शक्तिहरू छिन्न भिन्न भएर बस्नु सट्टा चाहिँ अब सबैजना मिलेर यो देशमा प्रजातन्त्र बलियो गर्नको लागि, नेपाली जनताको हित र नेपाली जनताको स्वाभिमान, नेपाली जनताको अधिकारको लागि चाहिँ आवाज उठाउने एउटा बलियो शक्तिको रूपमा हामी स्थापित हुनुपर्छ, त्यसको लागि हामी सबैको बीचमा एकता हुनुपर्छ भन्ने दृष्टिकोणले नै यो वास्तवमा हामीले यो प्रयास अहिले सुरु गरेका छौँ र त्यसमा हामी प्रतिबद्ध छौँ।
हजुर, जस्तो अब जुन एजेन्डा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकीकृत भएको छ, त्यो एजेन्डालाई लिएर असहमति जनाएर केही नेताहरू बाहिरिएका पनि छन्। सुनिल थापा लगायतका केही नेताहरू चाहिँ यसमा समाहित हुन सक्नु भएन, सायद यहाँहरूको प्रयास जारी होला। सनातन हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र, उदार अर्थतन्त्र, विभिन्न चाहिँ यो स्थानीय निकायहरूमा विकेन्द्रीकरण जस्ता मूलभूत एजेण्डाहरूले यहाँहरूलाई एकताबद्ध गराएको देखिन्छ। कसरी क्यारी गर्नुहुन्छ यी एजेण्डाहरू आगामी दिनमा?
पनि यो एजेण्डाहरू क्यारी गर्ने भनेको अब नेपालको पहिचान सबै धर्मलाई सम्मान गर्दै, सबै धर्मप्रति नमन गर्दै, नेपालको पहिचान यो ठूलो सभ्यता भएको देश हो नेपाल। हेर्नुहोस्, नेपालको पहिचान 5000 वर्ष पुरानो सभ्यता छ। यसको पहिचान चाहिँ हिन्दू राष्ट्रको रूपमा हुनुपर्छ, पहिचान मात्रै भनेको छौँ है हामीले, पहिचान हिन्दू राष्ट्रको रूपमा हुनुपर्छ भन्ने त्यो हाम्रो एजेन्डा हो। त्यसलाई हामी जनतामा लिएर जान्छौँ र जनताबाट त्यसलाई अनुमोदन गराउने प्रयास गर्छौँ, जनताको चाहिँ विश्वास लिने प्रयास गर्छौँ त्यो एजेन्डाको पक्षमा। अब त्यो एजेन्डाको विपक्षमा पनि छन् अरू, त्यो एजेन्डाको विपक्षमा गर्नेहरूले आफ्नै गर्लान्। हाम्रो त यदिसम्म छ कि त्यो एजेन्डाको बारेमा यदि कसैलाई शङ्का छ भने जनमतमै जाउँ, सबभन्दा प्रजातन्त्रको उच्चतम अभ्यास त्यो पनि हो, त्यसको लागि पनि हामी तयार छौँ। त्यस्तै नेपालको जुन हाम्रो राष्ट्रको सर्वोच्च पद हो, त्यो सर्वोच्च पद नेपालको राष्ट्रको सर्वोच्च पद चाहिँ अहिले राजनीतिकरण भएको छ र त्यो एउटा दलको र दलभित्र पनि कुनै एउटा गुट अथवा संस्थाको गुटको रूपमा प्रयोग हुन थालेको छ त्यसको हितमा भन्ने हाम्रो ठम्याउ छ। अहिले चाहिँ अहिलेका केही वर्षहरूको अनुभवबाट त्यसैले त्यो नहोस् भन्नको लागि नेपालमा परम्परादेखि चलेर आएको नेपालको संवैधानिक राज संस्था, हामीले राजतन्त्र भनेका छैनौँ, याद गर्नुहोस्, राज संस्था भनेका छौँ, त्यो राज संस्थालाईको उपयोगिता नेपालमा अहिले छ। त्यसलाई राख्दाखेरि चाहिँ नेपालकोमा प्रजातन्त्र बलियो हुन्छ, त्यसलाई राख्दाखेरि नेपाली जनतालाई मनोवैज्ञानिक अथवा चाहिँ सुरक्षाको भावना आउँछ, जस्तो बेलायतमा छ, जस्तो जापानमा छ, जस्तो थाइल्यान्डमा छ, जस्तो स्विडेनमा छ। त्यस किसिमबाट एउटा नैतिक शक्तिको रूपमा, नैतिक बलको रूपमा त्यो संस्थालाई एउटा आलङ्कारिक रूपमा भए पनि नेपालमा राख्नु चाहिँ नेपाली जनताको हित र नेपाली जनताको स्वार्थको पक्षमा छ भन्ने हामीहरूको निचोड हो, हामीहरूको दृष्टिकोण हो। त्यही कुरालाई पनि हामी लिएर जान्छौँ। अब जहाँसम्म आर्थिक कुराको छ, हेर्नुहोस्, अहिले नेपालको अर्थतन्त्रको मोडल नै आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ, जुन अहिलेको सरकारले गर्न सकेको छैन, गर्न चाहेको छैन। किनभनेदेखि उहाँहरूको आर्थिक अराजकता र अनियमिततालाई नियन्त्रण गर्न सरकार सफल भएको छैन अथवा चाहेको छैन, सफल भएको छैन पनि किनभने चाहेको पनि छैन। त्यसले गर्दाखेरि मान्छेले रेमिटेन्सबाट मान्छेले अरबौँ रुपियाँ यहाँ देशमा पठाउँछन्, त्यसबाट आएको राजस्वको आम्दानी फजुल खर्चमा खर्च भइरहेको छ, राजस्वको आम्दानी जथाभावी खर्चमा छ, लगानीको लागि त्यत्रो पैसा छ तर लगानी गर्न सक्दैन, र जति गरेको लगानी छ त्यो पनि दुरुपयोग भएको छ, त्यसबाट बिचौलियाहरूले चाहिँ फाइदा लिएको छन्, जनतामा त्यो पुग्न सकेको छैन। यो मोडलमै तपाईँको आमूल परिवर्तन गर्नुपर्ने अबको आवश्यकता छ। कसरी त्यो आएको स्रोत साधनलाई कसरी लगानीमा लगेर त्यसलाई सदुपयोग गरेर त्यसको प्रतिफल कसरी माथि लैजाने भन्ने कुरामा नयाँ मोडलको नेपालमा आवश्यकता छ। जुन अहिलेको सरकारले दुई अढाई वर्षको अवधिमा कुन परिवर्तन ल्याउला भनेको त्यो पटक्कै गर्न नसकेको हामीले महसुस गरेको छौँ। त्यसलाई त्यो परिवेशमा नेपालको आर्थिक मोडल पूरा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो धारणा छ।
अब नेपालको राजनीतिको कुरा गर्दा आन्तरिक रूपमा हामीले जे जस्ता अभ्यासहरू गरे पनि सानो मुलुक, दुई ठूला ठूला अर्थतन्त्रको बीचमा रहेको मुलुक, सामरिक महत्वले चाहिँ यस क्षेत्रमै अत्यन्त संवेदनशील क्षेत्रमा रहेको मुलुक, निरन्तर राजनीतिक संक्रमण होइन, यो राजनीतिक परिवर्तनहरूले चाहिँ कैयौं दशकसम्म चाहिँ आक्रान्त भएको मुलुक, क्रमशः एउटा गणतन्त्रको यात्रामा अगाडि बढ़िरहँदाखेरि फेरि हामीले यहाँले अघि भने जस्तै राजतन्त्र होइन राज संस्था भन्नुभयो, सनातन हिन्दू राष्ट्रको जुन कुरा गर्नुभयो, विश्वमा एउटा मात्रै हिन्दू राष्ट्र थियो तर त्यो त्यसको पहिचान पनि मेटाउने काम भयो, त्यसलाई अब हामी फेरि पुनस्थापित गरौं भन्दाखेरि कुनै पनि कुराहरू पुनस्थापित गर्न कति कसरत कसरत गर्नुपर्छ भनेर त हामीले 2017 सालदेखि 46 सालसम्मको अवधि होइन 30 वर्षको एउटा अवधि देख्यौं। त्यसपछि अहिले 30 वर्षको अवधिमा देशमा गणतन्त्र र प्रजातन्त्र दुवै पद्धतिको हामी अभ्यास गरिरहेका छौं। अब फेरि अर्को भनौं न सिस्टमलाई नै दखल दिने किसिमबाट चाहिँ अगाडि जानुपर्छ भन्ने यो एजेण्डा जति सजिलो छ हामीले एजेण्डा प्रस्तुत गर्न व्यवहारमा के चित्रण गर्न सकिन्छ?
हेलो
हजुर डर सर
होइन तपाईँले भनेको कुरामा हामीले चाहिँ तपाईँको नेपाल यो अहिलेको संविधानमा कतिपय प्रजातान्त्रिक मुद्दाहरू छन्, जनताका हक अधिकारका कुराहरू छन्, प्रेस स्वतन्त्रताको कुरा छ, आम नागरिकका अधिकारको कुरा छ, स्थानीय तहलाई अधिकार दिने स्थानीय सरकारको कुरा छ, यी सबै कुरामा हाम्रो पूरा समर्थन छ, यी चाहिने कुराहरू हुन्। हाम्रो असहमति भनेको नेपालको 180 करोड विश्वका जनताको तीर्थस्थलको रूपमा रहेको नेपाल, बुद्ध र हिन्दू धर्मका धर्मावलम्बीहरूको त्यो पहिचान, त्यो नेपालको सफ्ट पावरलाई, त्यो पहिचानलाई तोड्नुपर्ने आज किन आवश्यकता पर्यो? त्यसले के नोक्सान गर्यो? कुन चाहिँ आन्दोलनको त्यो एजेन्डा थियो? के जनआन्दोलनको एजेन्डा त्यो थियो र? थिएन नि त। त्यसकारण शङ्का के छ भनेदेखि कुनै विदेशीहरूको जसले नेपालको धर्म परिवर्तन गरेर यसको सांस्कृतिक जगलाई नै उल्ट्याउन खोजेका छन्, विदेशी तत्त्वहरूको विदेशीहरूको चाहिँ स्रोत साधन र दबावमा यो 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 परिवर्तन गरिएको छ भन्ने चाहिँ आशंका गर्ने थुप्रै ठाउँहरू छन्। नेपालको सांस्कृतिक आधारलाई नै खलबलाउन खोजेर यसको चरित्र, सांस्कृतिक चरित्रलाई नै 5000 वर्ष पुरानो सांस्कृतिक चरित्रलाई नै मेटाउन खोज्ने जुन प्रयास भइरहेको छ अहिले, त्यसलाई रोक्नुपर्छ भन्ने हाम्रो धारणा हो। त त्यसको अभिव्यक्तिको रूपमा, त्यसको सशक्त अभिव्यक्तिको रूपमा नेपालको पहिचान हिन्दू राष्ट्र हुनुपर्छ भन्ने हाम्रो धारणा हो। र यसमा कसैलाई शङ्का लागेको छ भने जनमतमा जाउँ त हामी तयार छौँ त्यसको लागि। जन त्यो पनि त सबभन्दा ठुलो चाहिँ जनताको इच्छाको कुरो त त्यही हो, जनमतमा जाउँ। यसले 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 अरू कुरालाई नोक्सान गर्ने होइन, एउटा एउटा भावात्मक कुरा, एउटा आफ्नो संस्कृतिको कुरा, एउटा आफ्नो अस्तित्वको कुरा, एउटा आफ्नो यो कुरालाई बचाउनको लागि चाहिँ यो जरुरी छ। त्यस्तै तपाईँले जुन भन्नुभयो अर्को कुरा संवैधानिक राज संस्था भनेर भन्ने कुरामा, हाम्रो अनुभवमा यो विगत 7-8 वर्षदेखि राष्ट्रको सर्वोच्च पदलाई जसरी पार्टीकरण गर्न खोजिएको छ त्यो नेपालको हितमा छैन। त्यो 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 अनुशासन र त्यो निष्पक्षता नेपालका पार्टीहरूले हामीहरूले सायद भर्खर सुरु भएर होला देखाउन सकेको छैन। त्यसकारण संवैधानिक राज संस्था जो आलङ्कारिक रूपमा रहोस्, जसले कुनै कार्यकारी अधिकार नभएर संविधानभित्रको संवैधानिक राज संस्थाले नेपालमा मनोवैज्ञानिक सुरक्षा र नेपाली जनतालाई पहाड, हिमाल, तराई सबैलाई एउटा ले नमस्कार गर्ने संस्थाको रूपमा त्यो रहनु देशको लागि उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो। त्यस त्यो त्यो परिवर्तन गर्दाखेरि संविधानका अरू प्रजातान्त्रिक प्रावधानहरू छन् तिन झन् बलियो भएर जान्छन्। त्यसलाई बलियो बनाउनुको लागि यो परिवर्तनको हामीले कल्पना गरेका हौ, कमजोर बनाउनुको लागि अथवा यो सबै कुरा उल्टाउनुको लागि त होइन।
अब अर्कोतर्फमा राजनीतिक दलहरूले यस अघि पनि प्रस्तुत गरेको एजेण्डामा देशमा एउटा प्रत्यक्ष राष्ट्रपतीय पद्धति हुनुपर्दथ्यो भनेर परिवर्तनकारी शक्तिहरूले नै एजेण्डा ल्याए तर त्यो सफल हुन सकेन। यदि परिवर्तनकारी शक्तिहरूले ल्याएकै एजेण्डा नै सफल हुन नसकिरहेको परिप्रेक्ष्यमा फेरि यो अहिले अहिले यहाँहरूले पेश गर्नुभएको एजेण्डा पनि कम चुनौतीपूर्ण विषय होइन होइन? प्रत्यक्ष निर्वाचित जो कोही भए पनि त मुलुकमा एउटा स्थिरता आउन सक्थ्यो होला नि होइन? र यहाँले भन्न खोज्नुभएको कुनै एउटा संस्थाप्रति इंगित होस् अथवा नेपाली जनताले आफूले आफ्नो हातमा आइसकेको अधिकारमा अब कसले यो देशलाई चाहिँ यसको यसको नेतृत्व गर्छ होइन? एउटा राष्ट्र प्रमुख को हुने भन्ने एजेण्डा अथवा कार्यकारी प्रमुखको रूपमा नै कसैलाई चाहिँ विशेष अधिकार दिएर ल्याउने हो कि भन्ने बहस पनि हिजोको दिनमा भएको हो नि। यी दुईटा पारस्परिक विरोधाभासपूर्ण सिद्धान्तमा पनि त द्वन्द्वको स्थिति हुन सक्छ नि।
तपाईँको तपाईँको प्रश्नहरू एकदम रेलेभेन्ट छन्। एउटा पहिलो कुरो परिवर्तनकारी शक्तिहरू जुन भन्ने भन्नुभयो, हिजो हेर्नु यो परिवर्तनकारी शक्ति भनेको कस्तो हुँदो रहेछ भने तपाईँको यो 12 वर्ष भन्नुहोस् त हिजोको परिवर्तनकारी शक्तिहरू आज आर्थिक दृष्टिकोणले भन्नुहुन्छ भने, राजनीतिक अधिकारलाई संकुचित गर्ने दृष्टिकोणले भन्नुहुन्छ भने प्रतिगामी प्रवृत्तितिर लागिसकेका छन्। हिजोको परिवर्तनकारी सधैँ परिवर्तनकारी भएर रहेन। तपाईँ विचार गर्नुहोस्, रुसमा त्यत्रो परिवर्तनकारी क्रान्ति त भयो नि त, तर त्यही सत्ताले गएर त्यो जनताको चाहिँ त्यो भित्र निस्केको अन्तर्विरोधलाई त्यो 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 परिवर्तनकारी शक्ति पछि प्रतिगामी शक्तिको रूपमा परिवर्तन भएर त्यो राज्य नै खत्तम भयो, त्यसको सिस्टमै गयो। त्यसकारण हिजो को परिवर्तनकारी थियो भन्ने कुरा त तपाईँको हिजो हिजोका नेताहरूले बोलेका तपाईँका लेख र तपाईँका उनीहरूका अभिव्यक्ति हेर्नुभयो भनेर भनेदेखि तपाईँ चकित खानुहुन्छ आज उनीहरूले कुन तहमा पुगिसकेका छन् भनेर। त्यसैले यो यो कुरा हिजोको कुरालाई लिएर मात्रै भनेर चाहिँ हुँदैन। हेर्नुहोस् अब जहाँसम्म तपाईँको प्रत्यक्ष राष्ट्रपति अथवा चाहिँ स्थायित्व सरकारको स्थायित्वको कुरा छ, हरिचरणजी अहिले के सरकार स्थायित्व नभएको सरकार छ र नेपाली जनताले पाँच वर्षको लागि स्थायित्व दिएकै हो, नेपाली जनताको विश्वास पाएकै हो त्यो पनि। त्यसैले यसलाई त भोलि म ढलुला कि भोलि मेरो पार्टी जाला कि नौ महिनापछि के होला भन्ने चिन्ता त छैन। यो त थाई सरकार हो, थाई सरकार हुँदाखेरि पनि त्यो थाई सरकारमा के देखियो भनेर भनेदेखि थाई सरकार हुँदाखेरि पनि जनताको विकास गर्नको लागि थाई सरकार आवश्यक छ भने तर थाई सरकार मात्रै पनि पर्याप्त हुँदो रहेनछ। यो पर्याप्त भएन किनभने जुन प्रवृत्तिहरू प्रतिगमनका प्रवृत्तिहरू आर्थिक प्रतिगमन राजनीतिक प्रतिगमन सांस्कृतिक प्रतिगमनका प्रवृत्तिहरू देखिएको छन् थाई सरकारको नाउँमा, त्यसले गर्दाखेरि त्यसलाई नियन्त्रण गर्न सक्ने शक्तिहरू त चाहिँदो रहेछ। यो 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 आवश्यकता कार्यकारी राष्ट्रपति भएपछि पनि चाहिन्छ तर कार्यकारी राष्ट्रपति हुँदैमा के थाई आउँछ भन्ने कुरा हो। थाई सरकार त अहिले नै छ नि, त्यसैले कार्यकारी राष्ट्रपति आएपछि चाहिँ तपाईँको चाहिँ फेरि एउटा अर्को विकास हुन्छ, फेरि एउटा चाहिँ ठुलो कुरो आउँछ भन्ने चाहिँ यो मेरो विचारमा यो चाहिँ व्यवहारिक देख्दिनँ। थाई सरकार अहिले नै छ र बहुदलीय प्रजातन्त्रमा पार्लियामेन्टको विश्वास लिएर बस्ने थाई सरकार अहिले नै छ। यसलाई यसलाई निमित्यान्न गरेर फेरि अर्को चाहिँ लिएर आएपछि स्थायित्व देशमा आउँछ र विकास आउँछ भन्ने कुरा चाहिँ त्यो चाहिँ नाच्न नजान्ने आँगन टेढो कुरो मात्रै हो।
डाक्टर साहब समय यति नै रह्यो आजलाई, हामी अन्य विषयहरूमा फेरि पनि संवादको क्रम जारी राखौंला। यहाँको एकता प्रयासले अझै सार्थकता र त्यसले परिणाममुखी हुन सकोस्, नेपाली जनताको हितमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि जनताको माझमा पुग्न सकोस्, हाम्रो यही शुभेच्छा छ। धन्यवाद छ यहाँलाई।
हरिचरणजी एउटा कुरो, हेलो
हजुर,
एउटा कुरो अन्तिममा म के भन्छु भने तपाईँले मलाई यति बोल्नु दिनुभयो यसको लागि एउटा धन्यवाद एउटा। दोस्रो कुरो हाम्रा साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूलाई अब हामी एक भएर कसैलाई काका र कसैलाई पाखा नगरेर सबैले समान भएर हामी एक भएर अब हामी जाने प्रतिबद्धता हामी गरौँ। यो पनि म तपाईँको यो विश्वसनीय मिडियम तपाईँको रेडियो नेपालबाट म सबै साथीहरूमा भन्न चाहन्छु।
हस् धन्यवाद डाक्टर साहब। आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको निर्धारित समय सकियो। हामी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणका सम्बन्धमा कुराकानी गर्दैछौ पार्टीका प्रभावशाली नेता एवं पूर्व मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीसँग। प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। जाँदा जाँदै एउटा स्मरण के गराउन चाहन्छु भने मुलुकमा कोरोनाको सन्त्रास एक किसिमको डर त्रासको वातावरण छ, यसलाई सबै मिलेर सामना गर्नुपर्ने जुझ्नुपर्ने जुन आवश्यकता छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नको लागि यो कोरोना भाइरसबाट बच्नको लागि चाहिँ केही निश्चित उपायहरू छन्, ती उपायहरू अवलम्बन गर्नुहोस्। हात धुने बानीदेखि लिएर अन्य स्वास्थ्यका विभिन्न विवरणहरू सार्वजनिक भइरहेका छन्, त्यसलाई फलो गरेर आफू सुरक्षित हुनुहोस् र अरूलाई पनि सुरक्षित राख्नुहोस्। यसबाट नै हामी यो महामारीबाट बस्न सक्छौ भन्ने आशयका साथ म हरिशरण लामिछाने पनि आजको अन्तर्सम्वादबाट विदा लिन चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।